नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। म पीटी लोप्जन। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसियाफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाजले आकोश, गिरकुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसियाफ आपतकालीन अवस्थामा प्रतिक्रियाका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसियाफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 223 अंक हो। आजको कार्यक्रममा हामी भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माण गर्दा अनिवार्य शौचालय र खानेपानीको धारा निर्माणको सुनिश्चितताका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले गरिरहेको कामका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्नेछौ। सुरु गरौं खानेपानी र सरसफाई सम्बन्धी खबरबाट। प्रस्तुतिमा हुनुहुन्छ साथी मदन पौड्याल।
खाने पानी र सरसफाई गतिविधि।
काठमाडौँ र भक्तपुरका 6 सुकुम्बासी बस्तीमा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रम निकै प्रभावकारी भएको छ। युनिसेफ नेपालको सहयोगमा काठमाडौँका भीम मुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, दौखेल र पाथिभरा तथा भक्तपुरको मनोहरामा सञ्चालित कार्यक्रम समुदायका लागि अति प्रभावकारी भएको मिनर्जीकी कार्यक्रम संयोजक स्वस्ति जोशीले बताउनुभयो। मिनर्जीले ती बस्तीमा वैशाखदेखि खानेपानी तथा सरसफाई सम्बन्धी जनचेतना अभिवृद्धि एवं पूर्वाधार निर्माणको काम गरिरहेको छ। शहरमा अव्यवस्थित तरिकाले बसोबास गर्दै आएका समुदायमा खानेपानी र सरसफाई सम्बन्धी आधारभूत जानकारी गराइरहेको र वातावरणीय प्रदूषणको समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको जोशीले बताउनुभयो। उहाँका अनुसार ती बस्तीमा खानेपानी शुद्धिकरणका लागि फिल्टर जडान, नमूना शौचालय निर्माण, बायोग्यास प्लान्ट जडान तथा जनचेतना सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष खानेपानीकै लागि समस्या झेल्नु नपर्ने भएको छ। सन् 2013 निर्माण शुरू भएको खानेपानी आयोजना सम्पन्न भई सञ्चालनमा आएकोले खानेपानीको समस्या नहुने भएको हो। बैतडी खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भई खानेपानी उपलब्ध गराउन थालेपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो। डोटीको पूर्वी चौकी गाउँपालिका साथ जगेडामा निर्मित अधिकांश पक्की शौचालय छाउगोठमा परिणत भएका छन्। दाताले बनाएको शौचालयलाई दिशापिसाब गर्न प्रयोग गर्नुको साटो गाउँले छाउगोठका रूपमा प्रयोग गर्न थालेका हुन्। पक्की शौचालयको प्यान सेटमा काठ बिछ्याउने र कतै कतै माटो बिछ्याएर महिनावारी हुँदा बस्ने गोठ बनाउन थालेका छन्। महिनावारी भएको बेला घर बाहिर बस्दै आएका उनीहरूका लागि परम्परागत छाउगोठ भन्दा पक्की शौचालय सुरक्षित लाग्न थालेपछि शौचालयलाई छाउगोठको रूपमा प्रयोग गर्न थालेका हुन्। चर्पीको चारैतिर पक्की पर्खाल भएकोले महिनावारी हुने बेला शौचालयमा बस्न सुरक्षित हुने भएकाले चर्पीमै बस्न थालेको नन्दादेवी साउदले बताउनुभयो। शौचालय बनाउन आर्थिक सहयोग गर्न नपाउने नियम भए पनि डोटीको पूर्वी चौकी गाउँपालिकामा केही समय पहिले नै गुड नेभर्स नामक संस्थाले नुहाउने ठाउँसहितको शौचालय बनाइदिएको थियो। मेलम्चीको सुरुङ खन्न अब 732 मिटर मात्र बाँकी रहेको छ। 27 किलोमिटर 584 मिटर मध्ये नोभेम्बर महिनाको अन्त्यसम्ममा 26 किलोमिटर 689 मिटर सुरुङ खनेको र डिसेम्बर लागेपछि थप 162 मिटर खनेपछि अब 732 मिटर मात्र बाँकी रहेको हो। अहिले दैनिक 14.5 मिटर सुरुङ खनिरहेको छ। मेलम्चीको पाइप बिछ्याउन खनिएको सड़कका पाइप परीक्षण नहुँदै धुलोले बसी नसक्नु भएपछि कालोपत्र गर्न थालिएको छ। पाइप परीक्षण सफल भएपछि मात्र कालोपत्र गरिनुपर्नेमा उपत्यका मुख्य सड़कमा आवत जावत गर्न समस्या भएकोले कालोपत्र गर्न थालिएको सड़क विभागले जनाएको छ। मध्यमाञ्चल क्षेत्रीय सड़क निर्देशनालयको समन्वयमा कालोपत्र शुरू गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो। हाल चावहिल गौशाला सड़कमा कालोपत्र गर्न थालिएको छ। केही भागमा पाइप बिछ्याउन बाँकी भए पनि काम सकिएका ठाउँमा कालोपत्र शुरू गरिएको क्षेत्रीय निर्देशक शिवहरी सापकोटाले बताउनुभयो। लैनचौर लाजिमपाट सड़कमा पनि धुलोले समस्या बढेकाले कालोपत्र शुरू गर्ने तयारी गरिएको निर्देशनालयले जनाएको छ। यो सड़कमा विशिष्ट व्यक्तिको आवागमन हुने भएकोले पाइप बिछ्याएर पानी परीक्षण गर्न बाँकी भए पनि कालोपत्र गर्न लागि हो। आयोजनाले पाइप बिछ्याउन खनेका सड़कमध्ये 60 किलोमिटर सड़क कालोपत्रे गर्ने जिम्मेवारी सड़क विभागलाई दिएको छ। पाइप बिछ्याइएका सड़कमध्ये थापाथली माइतीघर 400 मिटर र माइतीघर सिमदरबार 600 मिटर सड़कको काम मात्र सकेर विभागलाई जिम्मेवारी दिएको उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकालले जानकारी दिनुभयो। पाइप बिछ्याउन खनिएका सड़कमध्ये 60 किलोमिटर विभाग र 110 किलोमिटर निर्देशनालयले कालोपत्रे गर्नेछ। निर्देशनालयले कालोपत्र गर्ने सड़क मध्ये हालसम्म 13 किलोमिटर सड़कको काम सम्पन्न भएको छ।
यी त भए खानेपानी तथा सरसफाई खबर प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मदन पौड्याल। भूकम्पले भत्किएको निजी घरसँगै विद्यालय पनि धमाधम पुनर्निर्माण भइरहेको छ। भूकम्पले भत्किएका 7,923 विद्यालय मध्ये 7,500 विद्यालय नबनाई नहुने खालका थिए। तीमध्ये 2,700 विद्यालय पुनर्निर्माण भइसकेको शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन निकायले जनाएको छ। नयाँ बन्ने विद्यालयमा खानेपानी र सरसफाईको प्रबन्ध मिलाउन केन्द्रीय आयोजना कार्यान्वयन निकायले गरेको व्यवस्था सम्बन्धी आयोजना निर्देशक इम नारायण श्रेष्ठसँग गरिएको कुराकानी केही बेरमा प्रस्तुत गर्नेछौ। अहिले भने सुनौ सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संग्रहित सरसफाई गीती संग्रहबाट लिएका हौ।
Thank you.
सरसफाई गीतपछि कार्यक्रम पानी र सरसफाईमा अब कुरा गरौं पुनर्निर्माण भइरहेका विद्यालयमा खानेपानी र सरसफाईको व्यवस्थाका लागि भइरहेको कामका विषयमा 2072 वैशाखमा आएको भूकम्पले भत्किएका विद्यालयहरू तीनवटा मोडालिटीमा निर्माण भइरहेका छन्। ठूला ठूला विद्यालय भवनहरू जायका तथा एडीबीको आर्थिक सहयोगमा निर्माण भइरहेका छन् भने मझौला प्रकारका विद्यालय निर्माणको जिम्मा कतिपय गैर सरकारी संस्थाले लिएका छन्। आधारभूत विद्यालयहरू निर्माणको काम भने सरकारको अनुदानमा भइरहेको छ। ती तीनैवटा मोडालिटीमा निर्माण हुने विद्यालयमा खानेपानी र सरसफाईको सुनिश्चितताका लागि कसरी काम भइरहेको छ त? हामीले यसै विषयमा शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठसँग कुराकानी गरेका छौं। शुरूमा हामीले सोधेका छौं भूकम्पले क्षतिग्रस्त विद्यालयमध्ये कति पुनर्निर्माण भएका छन्।
यो भूकम्पबाट त्यो बेला चाहिँ झन्डै 8,000 विद्यालय भत्केका थिए, एक्ज्याक्ट भन्दा 7,923 विद्यालय भत्केका थिए र त्यसमध्ये केही विद्यालयहरू विद्यार्थी सङ्ख्याहरू घटेको कारणले गर्दा र त्यो चाहिँ बस्ती स्थानान्तरणको कारणले गर्दा र कतिपय विद्यालय मर्ज भएको हुनाले अहिले झन्डै 7,500 विद्यालयहरू चाहिँ हाम्रो चाहिँ बनाउनु पर्ने विद्यालय छन् र त्यसमध्ये अहिलेसम्म हामीले चाहिँ 2700 जति विद्यालय बनाइसकेका छौँ र त्यसपछि चाहिँ भने अब बाँकी चाहिँ हामीले चाहिँ अहिलेसम्म चाहिँ कतिपय विद्यालयहरू निर्माणको क्रममा छन् र हामी अहिलेसम्म झन्डै 5,000 विद्यालयमा पुग्न सकेका छौँ। त्यो 2700 विद्यालय बनिसकेका समेत गर्दा 5,000 विद्यालय हामी पुगिसकेका छौँ र यो वर्ष पनि हामीले चाहिँ 1,000 विद्यालय छनौट भइसकेको हुनाले र यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको पिडिआरएफ अनुसार पनि 3 आर्थिक वर्षमा सबै विद्यालय सक्नुपर्ने जुन लक्ष्य छ र त्यो लक्ष्य अनुसार हाम्रो यो पहिलो वर्षको अर्थात् त्यो चाहिँ जुन पिडिआरएफ लन्च भइसकेपछिको पहिलो आर्थिक वर्ष चाहिँ 73-74 हामी 1/3 सक्यौँ र यो आर्थिक वर्ष 74-75 हामीले चाहिँ अर्को 1/3 भन्नाले यो वर्ष चाहिँ 2/3 हामीले सक्नुपर्ने हुन्छ भने अर्को आर्थिक वर्षमा चाहिँ सबै विद्यालय सक्नुपर्ने हुन्छ। तर त्यसमा अलिकति समस्या के देखिन्छ भने केही विद्यालयहरू चाहिँ जग्गा नभएको कारणले गर्दा र कतिपय भएको जग्गा उपयुक्त नभएको कारणले गर्दा र कति चाहिँ अलिक जोखिमयुक्त भएको कारणले र कतिपय चाहिँ विद्यार्थी क्रमशः घट्दै गएको हुनाले त्यहाँ चाहिँ विद्यालय बनाउने कि नबनाउने भन्ने कुरामा पनि अलिकति चाहिँ निर्णय लिनुपर्ने अवस्थाको कारणले गर्दा केही विद्यालय चाहिँ बनाउन गाह्रो हुनसक्छ। त्यो चाहिँ ती विद्यालय चाहिँ तुरुन्तै बनाउन त्यो चाहिँ निर्णय लिन गाह्रो पर्न सक्छ। तर जति बनाउन सकिने विद्यालय पोसिबल विद्यालयहरू चाहिँ 3 वर्षभित्रमा चाहिँ बनाउने जुन सरकारको लक्ष्य छ र त्यो लक्ष्य चाहिँ हामीले चाहिँ पुरा गर्ने क्रममा छौँ।
2700 विद्यालय पुनर्निर्माण भइसके, लगभग अहिलेसम्म हामी 5,000 विद्यालयमा मात्र पुग्यौँ, बाँकी अझै 2500 विद्यालयमा त हामीले पुग्नै सकेका छैनौँ। सरकारले राखेको लक्ष्यभित्र सबै विद्यालय पुनर्निर्माण हुन्छन्?
सब विद्यालय पुनर्निर्माण हुन्छन्। अहिले चाहिँ जुन सरकारले राखेको लक्ष्य जुन 3 वर्षमा सक्ने लक्ष्य हो, अब त्यो चाहिँ कति 3 वर्षको सट्टा चाहिँ केही बढी लाग्न सक्छ, 3 वर्ष 4 वर्ष लाग्न सक्छ। तर चाहिँ अहिले हामी चाहिँ 1/3 बनिसक्यो र अर्को 1/3 हामी चाहिँ जाँदैछौँ भनेपछि 2/3 हामीले यो वर्ष चाहिँ कभर गर्छौँ र बाँकी 1/3 भनेको अर्को वर्ष हामीले कभर गर्नुपर्ने हुन्छ र यो वर्ष नै हामी झन्डै 6,000 विद्यालयमा त हामी 2/3 बढी विद्यालयमा यो वर्ष जाँदैछौँ भनेको हामीले यो वर्ष नै झन्डै चाहिँ 6,000 विद्यालयमा हामी पुग्ने लक्ष्य रहेको छ र असारसम्म हामी पुग्छौँ।
तर विद्यालयहरू कतिपय ठाउँमा विद्यार्थी सङ्ख्या घट्दै गएका कारण, कतिपय ठाउँमा जग्गा अभावका कारण र कतिपय ठाउँमा पाएका जग्गा पनि उपयुक्त नभएका कारण हामीले विद्यालय पुनर्निर्माण गर्न सकिरहेका रहेनछौँ। यो समस्या समाधानका लागि चाहिँ के गर्दै हुनुहुन्छ?
यसमा यो बस्ती स्थानान्तरणको लागि चाहिँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि त्यो चाहिँ स्थानान्तरण हुने बस्तीहरू चाहिँ आइडेन्टिफाई भइसकेका छ र त्यो बस्ती स्थानान्तरण जहाँ हुन्छ त्यहीँनिर चाहिँ हाम्रो चाहिँ यतातिर चाहिँ नेपाल सरकार अथवा शिक्षा मन्त्रालयले त्यही अनुसारको विद्यालयको व्यवस्था गर्नुपर्ने हुन्छ र त्यसरी चाहिँ केही विद्यालयहरू चाहिँ बस्ती चाहिँ जहाँ स्थानान्तरण हुन्छ त्यहीँ नै व्यवस्था हुन्छ र यसको लागि चाहिँ अरू अर्को कुरा यो यसको लागि चाहिँ सम्पूर्ण जिम्मेवारी भनेको स्थानीय तह स्थानीय सरकारको हो। अब हाम्रो चाहिँ संविधान अनुसार पनि सबै विद्यालयको व्यवस्थापन भनेको चाहिँ स्थानीय सरकारको भएको हुनाले अब स्थानीय सरकारले नै ती कुरा कुन ठाउँमा चाहिँ विद्यालय राख्ने कुन ठाउँमा चाहिँ सार्ने भन्ने कुराको निर्णय चाहिँ स्थानीय सरकारले लिने गर्छ र हामीले चाहिँ यता स्रोत जुटाउने निम्ति चाहिँ पहल गर्ने र अब आगामी वर्षहरूमा चाहिँ स्थानीय सरकारलाई नै बजेट गरेर स्थानीय सरकारले नै बनाउने चाहिँ उमा चाहिँ अगाडि जान बढ्छ। अब
भनेको स्थानान्तरण गरिएका बस्तीहरू जति ढिला हुँदै गयो त्यति नै विद्यालय पुनर्निर्माण गर्नका लागि पनि ढिलाइ हुने भयो।
हो त्यो बस्ती चाहिँ यकिन नभइकन ती ठाउँमा चाहिँ समस्या हुन्छ तर चाहिँ यसको मतलब सबै ठाउँमा होइन केही ठाउँमा मात्र त्यस्तो समस्या छ।
ती केही ठाउँ भनेका चाहिँ हामीले यकिन गरेका ठाउँहरू कुन कुन हुन् जहाँ यो प्रकारका समस्याहरू छन्?
प्राय यो चाहिँ जस्तै रसुवामा यो समस्या छ त्यस्तै केही गोर्खाका केही ठाउँहरू जुन हिमाली क्षेत्रमा चाहिँ त्यस्ता समस्याहरू छन्।
अब निर्माण सम्पन्न भएका 2700 विद्यालयहरूमा खानेपानी र सरसफाईको अवस्थाका बारेमा कुराकानी गरौं। कतिपय पुराना विद्यालयहरूमा खानेपानी र सरसफाईको पर्याप्त व्यवस्था नहुँदा विद्यार्थीहरू चाहिँ बीचैमा विद्यालय छाडेका महिनावारी हुँदा बालिकाहरू चाहिँ आउन नसक्ने समस्या यस प्रकारका समस्याहरू झेलिरहेका रहेछन्। हामीले नयाँ बनाइरहेका विद्यालयहरूमा चाहिँ के कस्ता पूर्वाधारको व्यवस्था गरेको छ खानेपानी र सरसफाइमा?
यसमा चाहिँ हाम्रो जुन विद्यालय बनाउने चाहिँ मोडालिटी छ किनभने नेपाल सरकारसँग चाहिँ विद्यालयको निम्ति जस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको जुन पिडिआरएफ अथवा पोस्ट डिसास्टर रिकभरी फ्रेमवर्क अनुसार पनि हामीलाई झन्डै 130 अर्ब चाहिँ रकम चाहिन्छ तर त्यो चाहिँ अहिले नेपाल सरकारले तुरन्तै व्यवस्था गर्न नसक्ने अवस्थामा हामीले विभिन्न दात्री निकायसँग चाहिँ कोर्डिनेसन गरेर हामीले काम गर्दैछौँ। यसमा चाहिँ विशेष गरी चाहिँ के छ भन्दा हाम्रो चाहिँ मुख्य गरी चाहिँ 3 मोडालिटीबाट हाम्रो विद्यालय निर्माण हुँदैछ। एउटा चाहिँ विभिन्न दात्री निकाय ठुला दात्री निकाय जस्तै एडिबी जाइका त्यस्तै भारत सरकार र यी चाहिँ बाट चाहिँ डिजाइन भएको प्रोजेक्टबाट चाहिँ विद्यालय निर्माण हुन्छ एउटा भने अर्को चाहिँ के छ भन्दा विभिन्न एनजिओ आइएनजिओहरूसँग कोर्डिनेसन गरेर अनि त्यो माध्यम एनजिओ मार्फत विद्यालय निर्माण हुन्छ भने अर्को चाहिँ के हुन्छ भने सानसाना विद्यालयहरू चाहिँ विद्यालय व्यवस्थापन समितिलाई नेपाल सरकारले पैसा दिने र विद्यालय व्यवस्थापन समिति आफै निर्माण गर्ने 3 मोडालिटीमा चाहिँ विद्यालय निर्माण हुन्छ र यी 3 मोडालिटीमा कसरी हुन्छ भने जस्तै एडिबी जाएकाको ऋण सहयोग बन्ने विद्यालयहरूमा चाहिँ त्यो चाहिँ के हुन्छ भने त्यो चाहिँ प्रोफेसनल कन्ट्र्याक्टर मार्फत चाहिँ अथवा निर्माण व्यवसाय मार्फत निर्माण हुन्छ र त्यसको डिजाइन ड्रइङ गर्दाखेरिमा वास फेसिलिटी भनेर त्यहाँ राखिएको हुन्छ र त्यहाँनिर के हुन्छ भन्दाखेरिमा त्यस्तै खानेपानीको ट्याङ्की कहाँ राख्ने अनि त्यसरी धाराहरू कसरी राख्ने र त्यहाँ ती सबै कुराहरू चाहिँ त्यहाँ पहिले नै डिजाइनमै समावेश हुन्छ त्यो कम्प्लिट मास्टर प्लान हुन्छ त्यो र त्यसपछि अर्को त्यहाँ के हुन्छ भने जस्तै चाहिँ त्यहाँ विद्यार्थीहरूको निम्ति पानीको व्यवस्था चाहिँ कसरी हुने भनेर शौचालयको व्यवस्था त्यहाँ शौचालय पनि छात्रको निम्ति छुट्टै छात्राको निम्ति छुट्टै र विद्यालय विद्यार्थी सङ्ख्याको आधारमा बढी विद्यार्थी भएको ठाउँमा चाहिँ बढी सङ्ख्यामा राखेर त्यो चाहिँ व्यवस्था गरिएको हुन्छ र त्यसमा अर्को पनि हामीले के व्यवस्था गर्दैछौँ भने जस्तै खानेपानीको चाहिँ व्यवस्था चाहिँ त्यो गाउँमा अथवा त्यो स्थानीय मा के व्यवस्था छ त्यहाँसम्म जोड्न निम्ति जस्तै पाइप जोडेर हुन्छ कि अथवा के गरी हुन्छ त्यसको निम्ति पनि हामीले चाहिँ पहल गर्दैछौँ जहाँ चाहिँ उपलब्ध नभएको ठाउँमा चाहिँ भनेर त्यो चाहिँ वास फेसिलिटी चाहिँ हुनुपर्छ भनेर हामीले चाहिँ त्यसलाई जोड दिइराखेको छौँ भने अर्को चाहिँ एनजिओबाट निर्माण विद्यालयहरूको लागि पनि हामीले चाहिँ सकेसम्म चाहिँ त्यो चाहिँ शौचालय सहित चाहिँ निर्माण गर्न निम्ति हामीले प्रेरित गरिरहेछौँ भने कतिपय एनजिओले शौचालय मात्रै पनि निर्माण गरेको अवस्था छ जहाँ शौचालयको अभाव छ भने त्यहाँ चाहिँ शौचालय मात्रै पनि निर्माण गरिरहेछ भने विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण हुनेको निम्ति पनि हामीले शिक्षा विभाग मार्फत चाहिँ विभिन्न जिल्लाहरूमा जुन शौचालय निम्ति कोटा गएको छ र अनि त्यसमा चाहिँ क्रमिक रूपमा जस्तै यो वर्ष केही कोटा जान्छ अर्को वर्ष केही कोटा जान्छ र त्यो त्यसको आधारमा चाहिँ त्यो चाहिँ त्यो अभिन्न अङ्गको रूपमा जस्तै जहाँ विद्यालय हुन्छ भने त्यहाँ शौचालय हुनैपर्छ त्यो पनि विशेष गरी चाहिँ त्यहाँ चाहिँ अपाङ्गता भएका विद्यार्थी मैत्री हुनु पऱ्यो जस्तै त्यहाँ चाहिँ ह्विलचेयर पनि जाने खालको चाहिँ हुनुपर्छ भनेर भनेका छौँ भने अर्को चाहिँ छात्र छात्रा पनि छुट्टै छुट्टै हुनुपर्छ भने हामीले मोडेल स्कुलको हकमा छ जुन मोडेल स्कुल डिजाइनमा चाहिँ अझै त्यसमा चाहिँ चेन्जिङ रुम सहितको भनेको छात्राहरूलाई चाहिँ विशेष किसिमको त्यो चाहिँ लुगा फेर्न पनि सुविधासहितको चाहिँ हुनुपर्छ भनेर त्यो चाहिँ डिजाइन एउटा क्राइटेरिया चाहिँ बनेको छ र अब बन्ने चाहिँ विद्यालयहरूमा त्यो समेत नमुना विद्यालयमा त्यो समेत राखिने व्यवस्था गरिएको छ।
तर यी तीनवटा मोडालिटीमा बनाउने स्कुलका मापदण्डहरू त फरक फरक हुने रहेछ नि, जुन एडिबी जाइका लगायतले बनाउने स्कुलमा वास फेसिलिटीहरू पनि बढी हुने भए, त्यसै गरी एनजिओहरूले बनाउने फेरि अर्को प्रकारका भए, जहाँ त्यहाँनिर कुनै कुनै एनजिओहरूले शौचालय निर्माण मात्र पनि गर्छन् भन्नुभयो, अनि अर्को नेपाल सरकारकै अनुदानमा विद्यालय व्यवस्थापन समितिले बनाउने विद्यालय, विद्यालयमा उपलब्ध खानेपानी र सरसफाइको सुविधा एकरूपता हुनुपर्ने होइन र
त्यो चाहिँ त्यो जुन विद्यालय बनाउने चाहिँ फरक भए पनि त्यो चाहिँ हुनुपर्छ भन्ने चाहिँ सबैलाई लागू हुने हो। त्यो चाहिँ जस्तै चाहिँ हामीले चाहिँ बनाएको जुन विद्यालय निर्माणसँग सम्बन्धित जुन डिजाइन गाइडलाइन र डिजाइन क्राइटेरिया हामीले चाहिँ तयार गरेर त्यो चाहिँ शिक्षा मन्त्रालयबाट पास भएको छ र त्यसमा चाहिँ त्यो चाहे चाहिँ डोनरबाट बन्ने होस् या चाहिँ नेपाल सरकार आफै बन्ने होस् तर त्यसमा चाहिँ त्यो हुनुपर्छ भन्ने चाहिँ त्यो एउटै छ। तर बनाउने जिम्मा लिनेमा चाहिँ फरक हो। जस्तै एसएमसीले चाहिँ सानसाना विद्यालयहरू जस्तै 1-3, 1-5 चलेका साना विद्यालयहरू धेरै छ चाहिँ जहाँ चाहिँ 2-3 कोठा अथवा 4 कोठा अथवा चाहिँ होइन बढीमा 8 कोठासम्म चाहिँ बनाएर पनि त्यहाँको चाहिँ आवश्यकता पुरा हुन्छ भने त्यस्ता साना विद्यालयहरू चाहिँ विद्यालय व्यवस्थापन समितिले निर्माण गर्छ। त्यस्तै एनजिओहरूले चाहिँ पनि सानादेखि एनजिओ पनि विभिन्न प्रकारका छन् होइन, साना एनजिओले चाहिँ 2-3 कोठा नै बनाउँछ भने अलिक ठुलो एनजिओ छ भने उनीहरूले 12-15 कोठासम्म बनाएको हुन्छ र त्यसमा चाहिँ त्यो वास फेसिलिटी अनिवार्य नै त्यहाँ समावेश गरेको हुन्छ भने एडिबी जाएका ऋण सहयोगमा बन्ने विद्यालयहरूमा पनि त्यो कुरा चाहिँ त्यसको अभिन्न अङ्गको रूपमै त्यहाँ डिजाइनमै त्यो चाहिँ इम्बेड भएर आएको हुन्छ।
त्यो बनाउनु पर्छ भन्ने कुरा एउटा रह्यो, नीतिगत व्यवस्था के छ त्यस्ता विद्यालयहरूमा अनिवार्य बनाउनै पर्ने, खानेपानीको यो यो पूर्वाधार यो यो मापदण्ड हुनुपर्ने, अनि माथिल्लो कक्षामा अध्ययनरत छात्र छात्राहरूको लागि छुट्टै सुविधायुक्त शौचालय बनाउनु पर्ने भन्ने कुराहरू
हाम्रो त्यो डिजाइन गाइडलाइन र डिजाइन क्राइटेरियामा त्यो कुरा चाहिँ उल्लेख भएको छ र त्यसमा चाहिँ त्यो छुट्टा छुट्टै शौचालय र अपाङ्गता मैत्री चाहिँ शौचालय हुनुपर्छ भनेर चाहिँ उल्लेख भएको छ।
वास फेसिलिटीको कुरा गर्दाखेरि मात्र शौचालयको कुरा मात्र गरिराख्छौँ तपाईँ हामी, अलिकति चाहिँ पुरानो धारणाबाट हेर्दा पनि विद्यालयमा शौचालय भए पुग्छ भन्ने खालको, तर विद्यालयमा शौचालय सँगसँगै खानेपानीको पनि व्यवस्था हुनुपर्दो रहेछ। खानेपानीको सुनिश्चितताका लागि चाहिँ हामीले विद्यालय पुनर्निर्माण गर्दाखेरि के कुरामा ध्यान दिइरहेका छौँ, के गरिरहेका छौँ?
खानेपानीको हकमा हामीले के बनाएको छ भने यदि त्यो समुदायमा चाहिँ त्यहाँ खानेपानीको चाहिँ अलरेडी व्यवस्था छ भने कम्युनिटीसँग चाहिँ संयोजन गरेर त्यहाँबाट चाहिँ स्कुलमा ल्याउने र स्कुलमा ल्याएर स्टोर गर्ने र त्यसपछि चाहिँ त्यसको व्यवस्था चाहिँ त्यहाँ हुनुपर्छ भनेर हामीले भनेका छौँ, त्यो समावेश छ। यदि त्यहाँ छैन, मानव त्यहाँनिर पानी छैन भने पानीको स्रोतसम्म चाहिँ जस्तै पाइप चाहिन्छ र त्यहाँ चाहिँ विद्यालय र त्यहाँको समुदायले त्यो चाहिँ स्रोत पहिचान चाहिँ उनीहरूले गरिसकेपछि हामीले त्यहाँसँग निम्ति पाइपको निम्ति लाग्ने खर्च पनि हाम्रो त्यही चाहिँ त्यही कस्टमर जुन विद्यालय बन्दाखेरिमा नै त्यो त्यहाँको चाहिँ कन्ट्राक्टरले नै त्यो चाहिँ खर्च गर्ने गरी त्यो गर्ने व्यवस्था पनि गरेका छौँ।
अहिलेसम्म निर्माण भएका विद्यालयहरूमा यो सुविधा उपलब्ध छ?
अहिलेसम्मकोमा चाहिँ केही विद्यालयमा अलिकति समस्या देखिएको छ र धेरै जसो विद्यालयमा त्यहाँ समुदायसँग कोअर्डिनेसनमा चाहिँ त्यो व्यवस्था छ। त्यो भनेको समुदायमा जुन पानीको चाहिँ व्यवस्था छ भने त्यहीँबाट चाहिँ एउटा चाहिँ विद्यालयको लागि पनि व्यवस्था गरेको छ, किनभने विद्यालय भनेको समुदायको एउटा चाहिँ अङ्ग भएको हुनाले समुदायले त्यसलाई चाहिँ एकदम प्राथमिकता साथ राखेको छ भने कतिपय त्यहाँ समुदायमै पानीको चाहिँ अभाव भएको ठाउँमा चाहिँ अलिकति कुनै कुनै विद्यालय त्यस्तो छ र त्यो अहिले हामीले चाहिँ के गरेका छौँ भने हाम्रो चाहिँ कन्सल्टेन्ट मार्फत चाहिँ त्यस्तो पानीको स्रोत नभएका चाहिँ विद्यालयहरू आइडेन्टिफाई गर्न हामी लगाएका छौँ र त्यसलाई अब कसरी त्यसलाई चाहिँ कहीँबाट पानी लिफ्टिङ गरेर हुनसक्छ कि अथवा चाहिँ के गर्न सकिन्छ भनेर त्यसको चाहिँ पनि छुट्टै एउटा चाहिँ त्यसमा छलफल हामीले अगाडि बढाएर आएको छौँ।
तर यो त यति बेला भन्दा पनि सुरुमा विद्यालय निर्माण गर्ने बेला नै ध्यान दिनुपर्ने विषय होइन र जब तपाईँ हामीले धेरै खबरहरू सुन्ने गरेका छौँ, विद्यार्थी चाहिँ खाने पानीको स्रोत खोज्दै जाँदा कक्षाको ठाउँमा शिक्षक जाँदा पढ्ने विद्यार्थी नै हुँदैनन्, पानी लिन जाँदैनै उनीहरूको समय बित्छ, यति मात्र नभइकन विद्यालयमा पानीको अभावमा शौचालयहरू पनि प्रयोगविहीन भएको कुराहरू पनि बार बार सुन्दै आएका छौँ। दाताले बनाउने होस् या त एनजिओहरू या त नेपाल सरकारकै तर्फबाट बनाउने विद्यालयमा पनि खाने पानीको व्यवस्था पनि विद्यालय पुनर्निर्माणको एउटा अङ्गभित्रै राख्न सकिएको भएदेखि
विद्यालय पहिला सुरुमा चाहिँ जहाँ स्थापना हुन्छ त्यो चाहिँ हाम्रो देशमा के छ भन्दाखेरिमा पहिला सुरुमा चाहिँ म्यापिङ गरेर अथवा त्यो चाहिँ नगरीकन त्यहाँको समुदायको इनिसिएसनमै विद्यालय स्थापना भयो र त्यहाँ जहाँ विद्यालय स्थापना भयो त्यही विद्यालय पछि भूकम्पले भत्केपछि हामीले चाहिँ त्यहीँ नै बनाउँछौँ। यदि समुदायले कहीँ चाहिँ सार्ने भनेर चाहिँ नभन्दासम्म र त्यहाँ बनाउँदाखेरिमा धेरै ठाउँमा त त्यहाँनिर समुदायको नजिक भएको हुनाले त्यो समुदायबाटै हामीले चाहिँ त्यो पानीको व्यवस्था चाहिँ त्यहाँ हुन्छ र केही केही ठाउँमा जहाँ समुदायमा नै पानीको समस्या छ भने त्यस्तो ठाउँमा मात्रै समस्या हो र त्यस्तो ठाउँको लागि चाहिँ त्यस्ता केही विद्यालयहरूको लागि चाहिँ हामीले चाहिँ छुट्टै सोच्दैछौँ जहाँ चाहिँ त्यहाँ समुदायमा नै त्यो उपलब्ध छैन भने।
तर खाने पानीको ग्यारेन्टीका लागि चाहिँ त्यस्तो नीतिगत व्यवस्था रहेनछ नि, विद्यालय भवन पुनर्निर्माण गर्दा खाने पानीलाई अनिवार्य बनाइनेछ भन्ने कुरा चाहिँ कहीँ कतै उल्लेख छैन?
छ, खाने पानी शौचालय त्यो हुनुपर्छ भन्ने छ हाम्रो जुन त्यो विद्यालय जुन डिजाइन क्राइटेरिया डिजाइन गाइडलाइनमा पनि त्यो कुराहरू चाहिँ त्यहाँ उल्लेख छ, त्यो चाहिँ हुनुपर्छ भन्ने छ।
अब बन्न बाँकी पनि त थुप्रै छन्, ती बन्न बाँकी विद्यालयहरूमा खाने पानी र सरसफाइको यो विषयलाई अटाउनका लागि के हुन्छ त अब यहाँको तर्फबाट प्रयास, यहाँको तर्फबाट गरिने काम?
यसको लागि चाहिँ के हुन्छ भन्दा त्रिपक्षीय रूपमा जस्तै हामीले पनि यहाँबाट चाहिँ प्रयास गर्छौँ, अर्को चाहिँ त्यहाँको विद्यालय व्यवस्थापन समिति हुन्छ, विद्यालय व्यवस्थापन समितिसँग पनि हामीले चाहिँ एमओयु गरेर आउँछौँ र त्यो एमओयुमा पनि ती कुराहरू त्यहाँ समावेश हुन्छन् र अर्को स्थानीय सरकार, स्थानीय सरकार त्यहाँ व्यवस्थापन समिति र हामी भएर वास्तवमा त्यहाँको चाहिँ त्यो जुन पानी खाने पानी सम्बन्धी समस्याको समाधान हामीले चाहिँ यसै त्रिपक्षीय रूपबाटै हामीले समाधान गर्छौँ।
टोयलेटको सवाल पनि,
टोयलेट सवाल पनि त्यही नै हो, टोयलेट त हामीले यहाँबाट चाहिँ त्यहाँ त बनाउनुपर्छ भनेर चाहिँ अलरेडी चाहिँ छ, तर जुन त्यो टोयलेटमा खाने पानी ल्याउने सम्बन्धमा चाहिँ हामीले त्यसरी त्यसको चाहिँ मुहान आइडेन्टिफाई गर्ने अनि त्यहाँ ल्याउने सम्बन्धमा चाहिँ त्यो त्रिपक्षीयबाटै गर्नुपर्ने हुन्छ।
अहिलेसम्म निर्माण भएका विद्यालयहरूमा विद्यालयको जुन ढाँचा अनुरूप निर्माण भए नभएको र विद्यालयमा शौचालय र खानेपानीको व्यवस्था भए नभएको जाँच्ने अर्थात् चाहिँ अनुगमन गर्ने र नभएको खण्डमा फेरि बनाउन लगाउने कस्तो प्रकारको संयन्त्र छ हामीसँग?
त्यसमा हाम्रो चाहिँ प्राविधिक टोली छ र त्यो प्राविधिक टोलीले त्यहाँ भए नभएको अर्थात् कहाँ कहाँ आवश्यकता छ र हरेक जिल्लामा चाहिँ हामीले त्यसरी चाहिँ म्यापिङ गरेर त्यो डेटा चाहिँ सङ्कलन गरेर जस्तै कुनै ठाउँमा चाहिँ विद्यालय चाहिँ छ तर चाहिँ शौचालय छैन भने त्यो समेत हाम्रो चाहिँ जुन प्राविधिक टोली त्यहाँनिर चाहिँ जिल्ला आयोजना कार्यान्वयन एकाइ छ र जिल्ला आयोजना कार्यान्वयन एकाइले ती कुराहरूको तथ्याङ्क सङ्कलन गर्छ।
हिजो त जनप्रतिनिधिहरू थिएनन् यहाँले भनिहाल्नुभयो, अहिले त अब स्थानीय सरकार पनि बनिसकेको छ, अब प्रदेश सरकार पनि चाँडै होला, संघीय सरकार पनि स्थायी प्रकारको एउटा सरकार बन्ला, त्यस पछाडि केन्द्रीय आयोजना कार्यान्वयन इकाइको भूमिका र त्यहाँ स्थानीय तहको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
अब चाहिँ राष्ट्रिय पुनः प्राधिकरण मार्फत चाहिँ जुन चलेका जस्तै एडिपी जाएका अथवा विभिन्न प्रोजेक्टहरू मात्रै हामीले यहाँबाट चाहिँ त्यो स्थानीय सरकारसँग समन्वय गरेर चाहिँ त्यहाँ चलन गर्ने र नेपाल सरकारको बजेट चाहिँ स्थानीय सरकारलाई दिएर स्थानीय सरकारले नै त्यो चाहिँ विद्यालय चाहिँ एसएमसी मार्फत स्थानीय सरकारले चाहिँ बनाउँदा पनि विद्यालय व्यवस्थापन समिति मार्फत नै हुन्छ र त्यसरी गर्ने गरी चाहिँ त्यो सोच चाहिँ हामीले अगाडि बढाउँदैछौँ।
उहाँ हुनुहुन्थ्यो शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठ। भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माण गर्दा खानेपानी र सरसफाईको सुनिश्चितताका लागि गरिएका प्रयासको विषयमा कुराकानी गर्दै, हामीले नयाँ बन्ने विद्यालय भवनमा बनाइने खानेपानी र सरसफाईको संरचनाका विषयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उप आयोजना निर्देशक दिलीप शेखर श्रेष्ठसँग पनि कुराकानी गरेका छौं। सुरुमा हामीले सोधेका छौं, विद्यार्थी संख्याको अनुपातमा सरसफाई सुविधा उपलब्ध गराउन नयाँ बन्ने विद्यालय भवनमा के कस्ता संरचना निर्माण गरिएका हुन्छन्?
यो अहिले हामीले गरेको पुनर्निर्माण कार्यक्रममा डिफरेन्ट डोनर एजेन्सीहरू हुनुहुन्छ र सबै डोनर एजेन्सीहरूलाई हामीले के भनेका छौँ भनेदेखि विद्यालय निर्माण मात्रै होइन यो सँगसँगै वास फेसिलिटी पनि अगाडि बढाउनुपर्छ। वास फेसिलिटी भएन भने विद्यालय पूर्ण हुँदैन र यो जबसम्म त्यहाँ शौचालय खानेपानीको व्यवस्था राम्रोसँग हुँदैन एउटा विद्यालय विद्यालय जस्तो रहँदैन। त्यो कारणले गर्दाखेरि यसमा हामीले पूर्ण रूपमा यसमा ध्यान दिएका छौँ र प्रत्येक विद्यालयमा शौचालयको व्यवस्था हामीले डिजाइन पनि गरेका छौँ र मापदण्ड त्यसको छुट्टै मापदण्ड पनि हामीले तयार गरेका छौँ र मापदण्ड अनुसार यसको गर्ल्स भनेपछि छात्राको शौचालय छुट्टै छात्राहरूको लागि छुट्टै र डिजेबलहरूको लागि अपाङ्गहरूको लागि पनि छुट्टै एउटा शौचालयको हामीले व्यवस्था छुट्टा छुट्टै गरेका छौँ।
अहिलेसम्म बनिसकेका विद्यालयहरूमा यी यहाँले भने जस्तै गरी छात्रका लागि छुट्टै, छात्रका लागि छुट्टै अनि अपाङ्गता भएका व्यक्तिहरूको लागि छुट्टै शौचालय बनेका छन्,
बनिरहेका छन्। हामीले दुईटा विद्यालयहरू हस्तान्तरण गर्दैछौँ, यो 3 गते र 4 गते, एउटा काभ्रेमा एउटा ललितपुरमा। यो दुईटा विद्यालयहरूमा पूर्ण रूपमा हामीले फलो गरेको छौँ र बाँकी बन्ने जति पनि विद्यालयहरू छन् यसमा हाम्रो छात्र छात्रा र डिजेबलको लागि छुट्टा छुट्टै शौचालय बनिरहेछ।
दुईटा मात्र कि अहिलेसम्म त हामीले 2700 विद्यालय त पुननिर्माण गरिसकेका रहेछौँ, ती 2700 विद्यालयमा यी खानेपानी र सरसफाईका पूर्वाधारहरू बनेका छन्।
अहिले हामीले सुरुवात पुननिर्माणमा सुरु गरेको डोनरबाट, हाम्रो तर्फबाट गरेको चाहिँ एउटा जाइका एडिबी फन्डेड प्रोजेक्टमा सुरुवात मात्रै हो, बनेर हस्तान्तरण गर्ने कुराहरू हो र बाँकी यसमा 500-600 विद्यालयहरू हामी यसरी नै बनाइरहेका छौँ र बाँकी जति पनि एनजिओज आइएनजिओजहरूले बनाएका विद्यालयहरू छन् त्यसमा पनि यही किसिमले नै हामीले छात्र तथा छात्रा शौचालयहरू बनाएका छौँ। साथसाथै हामीले मात्रै होइन, डिपार्टमेन्ट अफ एजुकेसनले, डिओई शिक्षा विभागले पनि छात्र तथा छात्रा शौचालय छुट्टै पनि बनाइरहेको छ र 2700 विद्यालयहरूमा हामीले क्लासरुमहरू मात्रै कतै ठाउँमा बनाएको छौँ भने त्यसमा चाहिँ डिपार्टमेन्ट अफ एजुकेसनबाट चाहिँ शौचालयको व्यवस्थापन गरिएको छ।
हामीले 3 मोडालिटीबाट विद्यालयहरू पुननिर्माण गरिरहेका रहेछौँ। यति नै एउटा मोडालिटीबाट बनाउँदाखेरि खानेपानी र सरसफाईको मापदण्ड चाहिँ एउटै हुन्छ कि फरक फरक रूपमा बनिरहेका छन्?
एक्ज्याक्टली, तपाईँले एकदमै राम्रो क्वेसन गर्नुभयो। यो एडिबी जाइका जुन ठुला डोनर छन् र ठुला डोनरका चाहिँ रकमबाट हामीले ठुला विद्यालयहरू बनाएको छौँ र ठुला विद्यालय बनाउँदाखेरि त्यहाँ पक्कै पनि विद्यार्थी सङ्ख्या बढी हुन्छ र त्यही अनुसार त्यस मापदण्डको आधारमा हामीले शौचालयहरू त्यही किसिमले बनाएका छौँ। तर हामीले बनाउने 2 कोठे, 3 कोठे, 4 कोठे, 8 कोठे विद्यालय भवनहरू छन् त्यो चाहिँ हामीले भवनै मात्रै बनाएको छौँ र शौचालय त्यसमा हामीले बनाएको छैनौँ। शौचालयको पार्ट चाहिँ हाम्रो शिक्षा विभागबाट प्रोभाइड गरिन्छ र शिक्षा विभागबाट प्रोभाइड गर्ने जुन शौचालयको पाटो छ त्यसमा निश्चित रकम छुट्याइएको छ। निश्चित रकम छुट्याइएकोमा त्यसमा पनि छात्र छात्रा शौचालय र डिजेबल शौचालय रहन्छ।
शिक्षा विभागले समयमै बनाइदिएन भने त ती पुननिर्माण गरिएको विद्यालयमा त मात्र भवन मात्र हुने रहेछन् नि?
होइन, यसमा हाम्रो शिक्षा विभागबाट र हाम्रो कोअर्डिनेसन छ र हामीले बनाएका भवनहरूमा शौचालय नहुने भन्ने प्रश्नै उठ्दैन। त्यसमा जिल्ला शिक्षा कार्यालयबाट जुन ठाउँमा शौचालय छैन त्यो ठाउँमा चाहिँ शौचालय दिने सम्बन्धित जिल्ला शिक्षा अधिकारीले त्यहाँ पठाइदिन्छन्, त्यो तोकिएरै आउँछ।
पछिल्लो समयमा त विद्यार्थी सङ्ख्याको अनुपातमा 25 छात्र बराबर एउटा शौचालय, 40 छात्र बराबर एउटा शौचालय भन्ने मापदण्ड पनि स्कुल वास गाइडलाइन तयार भएको रहेछ। त्यस अनुरूप बनाइरहेका छौँ कि हामीले विद्यालयमा शौचालय बनायौँ, एउटा शौचालय छात्रका लागि, अर्को शौचालय छात्रका लागि, अर्को शिक्षकका लागि भनेर 3-4 मात्र बनाइरहेका छौँ, के हो अवस्था
अहिले? अहिले हामीले बनाएकामा चाहिँ जुन कम्प्लिट स्कुल होलिस्टिक एप्रोचमा बनाएका विद्यालयहरूमा चाहिँ मापदण्ड अनुरूपै बनाएका छौँ, जुन चाहिँ 25 लागि एउटा 1 युनिट भनेर, 50 लागि 2 युनिट भनेर र 100 लागि 4 युनिट भनेर जुन किसिमले मापदण्ड बनाएको छौँ त्यही किसिमको मापदण्ड अनुरूप हामीले अगाडि बढाएका छौँ र होलिस्टिक एप्रोचमा जुन किसिमले हामीले बनाएका विद्यालयहरूमा जुन चाहिँ जाइका, एडिबी, युएसएआइडी, गभर्मेन्ट अफ इन्डिया, गभर्मेन्ट अफ चाइनाबाट बनाएका विद्यालयहरूमा चाहिँ यो हामीले मापदण्ड पूर्ण रूपमा लगाएका छौँ। तर जुन हामीले 2 कोठे, 4 कोठे, 6 कोठे, 8 कोठे भवन मात्रै हामीले अहिले रिकन्स्ट्रक्सनको लागि बनाएको छौँ त्यसमा शौचालयको पाटो पनि हामीले त हेरेको छौँ र जहाँ शौचालय छैन त्यहाँ चाहिँ शिक्षा विभागबाट शौचालय चाहिँ प्रोभाइड गरिन्छ र प्रोभाइड गरेको पनि छ र त्यसमा चाहिँ केही हदसम्म यी मापदण्ड पुरा नभएका होलान् अहिले हाललाई, तर भोलिका दिन पुरा नभएका ठाउँहरूमा हामीले पुरा गर्दै जानुपर्ने पनि हाम्रो रेस्पोन्सिबिलिटी हो र आगामी दिनमा हामीले शौचालयको यो वास फेसिलिटी पनि हामीले ती विद्यालयहरूमा पुर्याउनको लागि बजेटको माग हामीले गर्दैछौँ।
खानेपानीको पार्ट चाहिँ हाम्रो दायित्वभित्र पर्छ कि त्यो चाहिँ फरक हो? स्कुलमा खानेपानी,
स्कुलमा खानेपानीको लागि हामीले के गरेका छौँ भनेदेखि खानेपानीको सोर्स चाहिँ स्कुलले नै प्रोभाइड गर्नु पर्यो र सपोज खानेपानीको सोर्स नजिकै छ भने हामीले त्यहाँबाट पाइपलाइन लिएर हामीले स्कुलसम्म अन्डरग्राउन्ड वाटर ट्याङ्क बनाएर राखेका छौँ र त्यसपछि पम्पबाट ओभरहेड ट्याङ्कमा हामीले पठाउँछौँ र स्कुलको सोर्स 4-5 किलोमिटर छ भने पनि हामीले पाइपको व्यवस्थाहरू हामीले गरिदिन्छौँ र सकभर यो खानेपानीको चाहिँ सोर्स चाहिँ विद्यालयले बताइदिनु पर्यो, दिनु पर्यो सोर्स चाहिँ, र सोर्सबाट ल्याउने सामान सामग्री चाहिँ हामीले विद्यालय व्यवस्थापन समितिलाई दिन्छौँ। तर हाम्रो जिम्मा चाहिँ खानेपानीको लागि छुट्टै सोर्स निकाल्ने चाहिँ हाम्रो होइन, सोर्स चाहिँ विद्यालय व्यवस्थापन समितिले देखाउनु पर्यो र त्यहाँबाट विद्यालयसम्म ल्याउने जिम्मासम्म हामीले लिन्छौँ।
उहाँ हुनुहुन्थ्यो केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उप आयोजना निर्देशक दिलीप शेखर श्रेष्ठ। नयाँ बन्ने विद्यालय भवनमा बनाइने खानेपानी र सरसफाईको संरचनाका विषयमा कुराकानी गर्दै अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। अर्को हप्ताको कार्यक्रममा खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। त्यति बेलासम्मका लागि प्राविधिक साथी सुरेश महर्जनसँगै मदन पौड्याल र पिठी लोप्चनलाई पनि विदा दिनुहोस्। नमस्कार।